Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antenna Betoplu Cha, Rexy Duitoplu, Sat Megahertz. कर्णाली सरकारले बाँडेको 2 करोड रुपैयाँको असमान वितरण भएको भन्दै अपाङ्गता भएका नागरिकहरू आन्दोलनमा, नक्कली कागजपत्र बनाएर मन्त्री र सांसदका नजिकका व्यक्तिलाई बाँडिएको आरोप।
कानून बनाउँदा सरकारवालासँग छलफल गरेर मात्र कानून बनाउन नागरिकको सुझाव, मनपर्ने रूपमा कानून बनाउँदा समस्या हुने गरेको भनाई।
ब्राउन सुगर सहित नेपालगञ्जमा 3 जना पक्राउ, 14 ग्राम 500 मिलिग्राम ब्राउन सुगर बरामद।
र ब्रिगेड बोइज र नेपाल पुलिस काठमाडौँमा जारी ललित स्मृति कप फुटबलको फाइनलमा प्रवेश। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता जीसी र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले बाँडेको 2 करोड रुपैयाँको असमान वितरण भएको भन्दै कर्णालीका अपाङ्गता भएका नागरिकहरू आन्दोलनमा उत्रिएका छन्। कर्णालीका पुराना तथा नयाँ बन्ने संरचनाहरू अपाङ्ग मैत्री हुनुपर्ने, समान रूपमा राहत वितरण हुनुपर्ने, अपाङ्ग नागरिकलाई आय आर्जनका लागि आवश्यक तालिमको तथा लगानीको व्यवस्था गरिदिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको आन्दोलनका नेतृत्वकर्ता किशोर शाहीले जानकारी दिनुभयो।
कानुन मन्त्रालय 2 करोड बाँडेका छन् तपाईँको, त्यो अन्यायपूर्वक बाँडेका छ। आफ्नो कार्यकर्ताहरू अपाङ्ग नभएकाहरूलाई सोधिया छ होइन, जस्तै म त अपाङ्ग घाइटी पीडित हो नि, मुख्यमन्त्रीज्यूले आने मलाई मेरो त्यो फाइलै गएको छ, मेरो एउटा फोटो मात्रै पाएको, त्यो फोटो पनि पाइएको छैन, त्यस्तो गर्नु पाइयो राज्यले होइन। अनि मेन भनेको तपाईँको अपाङ्ग मैत्रीसँग त त्यहाँनिर भएको हुन्छ कर्णाली पट्टि।
अपाङ्गताका नाममा आएको राहत नक्कली अपाङ्गताको कागजात बनाएका र मन्त्री सांसदका नजिकका व्यक्तिहरूलाई बाँडिएको भन्दै उनीहरूले हिजो आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर विरोध जनाएका हुन्। विरोध जनाउने क्रममा मन्त्रालय भित्रै पस्न खोजेका उनीहरूले कर्णालीका संरचना अपाङ्ग मैत्री बनाउनु पर्ने माग गर्दै मन्त्रालयको सिँढी समेत भत्काएका छन्। मन्त्रालयको प्रवेशद्वारमै पुगेर नाराबाजी गरेका उनीहरूले मन्त्रालयको सिँढी भत्काउने क्रममा प्रहरीले रोक्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो। यसैबीच आफ्ना मागहरू राख्दै नारा लगाइरहेका अपाङ्ग नागरिकहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको छ। राहत वितरणमा समानता कायम गर भन्दै नारा लगाएका उनीहरूलाई प्रहरीले गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय लगेको थियो। यस विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कुनै पनि प्रतिक्रिया दिन नचाहेको बताउनु भएको छ।
स्थानीय तह र प्रदेश सरकारले सरकारवाला निकायसँग छलफल गरेर मात्र कानुन निर्माण गर्नुपर्ने एक कार्यक्रमका सहभागीले औँल्याएका छन्। सुर्खेतको ब्रहताल गाउँपालिकामा भएको जनतासँग सभामुख कार्यक्रमका सहभागीले कानून निर्माण गर्दा सरकारवाला निकायसँग छलफल गरेर मात्र कानून बनाउनु पर्ने बताएका छन्। उनीहरूले छलफल बिना नै कानून बनाउँदा समस्या आउने गरेको बताएका छन्। आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने बजेटलाई अन्य समयमा मात्र खर्च गर्न सक्ने खालको कानून निर्माण गर्न सभामुख सँग आग्रह समेत गरेका छन्। यसैगरी पुरुष तथा महिला कामदारले पाउने ज्याला समान नभएको भन्दै समान ज्यालाको लागि आवश्यक कानून निर्माण गर्न सभामुखसँग आग्रह गरेका छन्। ब्रहताल गाउँपालिकाका स्थानीय नागरिकहरूले अहिलेसम्म लाल पूर्जा नपाएको भन्दै सेतो र रातो लाल पूर्जा बीच विभेद हुने गरेको भन्दै हटाउने खालको कानून ल्याउन माग गरेका छन्। छाउपडी लगायत अन्य जघन्य अपराधका लागि कानुन निर्माण गर्न सभामुखसँग आग्रह गरेका छन्। यता कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर साईले कर्णाली सरकारले अहिले कानुन निर्माण गरिरहेको भन्दै सबैलाई समेट्ने खालको कानुन निर्माण गरिने बताउनुभयो। उहाँले कर्णाली सरकारले अहिलेसम्म 22 कानून निर्माण गरिसकेको भन्दै 4 निर्माणको क्रममा रहेको र छलफल भइरहेको भन्दै 3 संसदमा प्राप्त भएको र 2 दर्ता भएको बताउनु भयो। उहाँले तीमध्ये 1 कानून फिर्ता गर्ने तयारीमा रहेको बताउनु भएको छ। उहाँले आगामी वर्षमा कर्मचारीको अभाव कम गर्ने गरी पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोग मार्फत कर्मचारी पदपूर्ति गर्न कर्णाली सरकार तयार रहेको बताउनु भएको छ। कर्णाली फाउन्डेसनका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारवाला निकायहरूको सहभागिता रहेको थियो।
स्थानीय तहका लागि खोलिएको विज्ञापन खारेज गर्न माग गर्दै आदिवासी जनजातिहरूले सुर्खेत सहित देशैभर प्रदर्शन गरेका छन्। ब्यानर सहित विरोधमा उत्रिएका उनीहरूले लोकसेवा आयोगको कार्यालयका साथै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पनि धरना दिएका हुन्। विज्ञापन खारेजी माग गर्दै आदिवासी जनजाति महासंघ सहितका संघ संस्थाले देशैभर प्रदर्शन गरेका छन्। विज्ञापन समावेशी र समान वातिक नभएको भन्दै उनीहरूले 1 अघिदेखि आन्दोलन गरिरहेका छन्। आयोगले 515 स्थानीय तहमा रिक्त 9161 पदका लागि जेठ 15 विज्ञापन खोलेको थियो। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन दिएको थियो। सर्वोच्च अदालतले विज्ञापनलाई वैधानिकता दिने निर्णय गरेपछि अब परीक्षामा कुनै बाधा नहुने भएको छ।
लागू औषध ब्राउन सुगर सहित भारतबाट नेपाल गरेको अवस्थामा 3 प्रहरीले बाँकेको नेपालगञ्जको जमुना नाकाबाट पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सुर्खेतको वीरेन्द्रनगर 3 घर भएका अमृत बिक, त्यसै गरी चन्द्र बिक र सुनसरी इन्दुरा घर भई हाल वीरेन्द्रनगर 3 नाई पसल गर्दै आउनुभएका 32 दिपेन्द्र ठाकुर रहेको प्रहरीले बताएको छ। उनीहरूको साथबाट प्याकिङ गरिएको अवस्थामा 14 ग्राम 500 मिलिग्राम ब्राउन सुगर समेत बरामद भएको लागुसत नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउनुभयो। ब्राउन सुगर र प्रहरी नियन्त्रणमा रहेका 3 थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्जमा पठाइएको उहाँले बताउनुभयो। हामीसँग छिमेक सेरेफेरोसँगै अन्य खबरहरू बाँकी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले कर्णाली सरकारले बाँडेको 2 करोड रुपियाँको असमानता वितरण भएको भन्दै अपाङ्गता भएका नागरिकहरू आन्दोलनमा नक्कली कागजात बनाएर मन्त्री र सांसदका नजिकका व्यक्तिलाई बाँडिएको आरोप। कानुन बनाउँदा सरकारवालासँग छलफल गरेर मात्र कानुन बनाउनु पर्ने नागरिकको सुझाव। मनपरी रूपमा कानुन बनाउँदा समस्या हुने गरेको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको 19 पुगे पनि अझै मुक्त कमैयाहरूको पुनर्स्थापना र व्यवस्थापन हुन सकेको छैन। 2057 साल साउन 2 तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गरे पनि अझैसम्म पुनर्स्थापना र व्यवस्थापनमा उचित चासो नदिएको मुक्त कमैयाहरूको गुनासो रहेको छ। वर्षेनी साउन 2 विभिन्न जिल्लामा कमैया मुक्ति दिवस मनाउँदै पुनर्स्थापना र उचित राहत व्यवस्थापनका लागि दबाब दिने गरे पनि सुनवाई नभएको उनीहरूको गुनासो रहेको छ। कतिपय मुक्त कमैयाले त सरकारले विकल्प नदिँदा फेरि कमैया बस्न बाध्य हुनु परेको बताएका छन्। सुर्खेत सहित बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा मुक्त कमैयाहरू रहेका छन्।
कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते हुनुभएका बझाङका राम सिंहको उपचारको क्रममा ज्यान गएको छ। धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा हिजो साँझ बम विस्फोट हुँदा गम्भीर घाइते हुनुभएका सिंहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बम विस्फोटमा परि घाइते हुनुभएका होटल सञ्चालक केशवदास पाण्डे, कञ्चनपुर बेलाडीका लक्ष्मण सेरला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भइरहेको प्रहरीले बताएको छ। विस्फोट भएको होटलमा एक थान पिस्तोल र झोला समेत फेला परेको प्रहरीले बताएको छ। झोला र पिस्तोल भेटिएको घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक दक्ष कुमार बस्नेत बताउनुभयो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले आशंका गरे पनि नेकपा विप्लव समूहले भने आफूहरूको संलग्नता नभएको स्पष्ट पारेको छ।
कैलाली भन्सार कार्यालयको राजस्व संकलन कमजोर देखिएको छ। गत आर्थिक वर्षमा भन्सार कार्यालयले राजस्व संकलनमा लक्ष्य भेटाउन सकेको छैन। आर्थिक वर्ष 2074-75 लक्ष्यभन्दा झण्डै 8% बढी राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष 2075-76 लक्ष्य पूरा गर्न नसकेको हो। आर्थिक वर्ष 2075-76 5,22,00,00,000 रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा 5,19,00,00,000 रुपैयाँ राजस्व संकलन गरेको थियो। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले लक्ष्य पूरा गर्न 2,41,00,00,000 रुपैयाँ राजस्व संकलन गर्न नसकेको बताउनुभयो।
पछिल्लो एक सातामा बाढी र डुबानमा परेर अहिलेसम्म 90 जनाले ज्यान गुमाएको गृह मन्त्रालयले पुष्टि गरेको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले विपदमा परेर अहिलेसम्म 29 हराइरहेका र 41 घाइते भएको जनाइएको छ। केन्द्रका प्रमुख विद्युनिधि खनालले झन्डै 12,000 घरदोरी विस्थापित भएकाले उनीहरूलाई आश्रय स्थलमा राखिएको बताउनुभयो। विपदमा परेर सबैभन्दा बढी रौतहटमा 10 जनाले ज्यान गुमाएका छन् भने ललितपुर र सिरोहामा 6-6, मोरङ, भोजपुर, धनुषा, मकनपुर र सिन्धुलीमा 5-5 जनाले ज्यान गुमाएका छन्। कर्णाली प्रदेशको डोल्पामा 1 जनाले ज्यान गुमाएका छन् भने बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पाका 7 जना रहेका छन्। वर्षापछि बाढी, पहिरो र डुबानले 32 जिल्लाका 33,113 जना प्रत्यक्ष प्रभावित भएको सरकारको तथ्याङ्क छ। अझै पनि तथ्याङ्क संकलनको कार्य भइरहेको भन्दै मन्त्रालयले तथ्याङ्कसँगै राहत वितरण कार्यलाई तीव्रता दिएको दावी गरेको छ। यता बाढी पहिरो पीडितले भने राहतका नाममा चाउचाउ, चिउरा, दालमोट बाँडेर झाडा टार्न खोजेको भन्दै पेटभरि खाना समेत नपाएको गुनासो गरेका छन्।
सल्यानमा आर्थिक वर्ष 2075-76 18 जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। 13 जना पुरुष र 4 जना महिलाका साथै 1 जना बालकले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 37 वटा सवारी साधन दुर्घटना परेकोमा 101 सवारी दुर्घटना भएका छन्। ट्राफिक प्रहरीले आर्थिक वर्ष 2075-76 अघिल्लो वर्षको तुलनामा 1,75,000 बढी राजस्व उठाएको छ। नियम विपरीत सञ्चालन भएका सवारी साधनलाई कारवाही गर्दा 56,55,000 रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 54,80,000 रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरीक्षक जगदीश अयरले बताउनुभयो।
डोल्पाबाट एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। त्रिपुरा सुन्दरी नगरपालिका 9 का 24 वर्षीय जयकुमारी बुढाको हेलिकप्टरबाट उद्धार गरिएको हो। अस्ति साँझ बच्चा उल्टो भएको र आमाको अवस्था निकै कमजोर भएपछि त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको जनाएको छ। स्वास्थ्यकर्मी मेघराज ब्राल र पशु पूर्व शान्ति मन्त्री सत्या पहाडीको आग्रहमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसीले तत्काल हेलिकप्टरका लागि पहल गरे पनि हिजो मात्र बुढाको उद्धार गरिएको हो। जयकुमारीलाई महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत अस्पतालमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कालीकोटका 9 वटा स्थानीय तहले पहिलो गाउँ तथा नगरसभाबाटै नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयनको पाटो कमजोर रहेको छ। जिल्लाको पाताला गाउँपालिकाले ज्येष्ठ नागरिक तथा विपन्न नागरिकलाई राशन कार्ड दिने, युवाहरूलाई रोजगार बनाउन पाताला विकास निर्माण कार्यदल गठन गर्ने, त्यसै गरी अन्य निर्णय गरिए पनि परीक्षणमै सीमित भएको जनाएको छ। यस्तै शुभकालिका गाउँपालिकाले जोखिम बस्ती स्थानान्तरण, बालमैत्री गाउँपालिका घोषणा लगायतका निर्णय गरे पनि कार्यान्वयन हुन सकेका छैनन्। विभिन्न स्थानीय निकायका प्रमुखहरूले भने नीति तथा कार्यक्रम कार्यान्वयनमा नहुनु, कर्मचारी अभाव, यस समयमै कार्यक्रम तय हुन नसक्नु लगायतका विषय कारण बताउँदै पन्सिने गरेका छन्।
निरन्तर पहिरो खस्दै गएपछि बुढीगङ्गा नदी थुनिदा बाजुरा र अछामका त्रिवेणी र साँफे आसपासका क्षेत्र जोखिममा पर्ने खतरा बढेको छ। क्षेत्रका मानव बस्तीसहित कृषियोग्य जमिन डुबानमा पर्ने र मार्तडी साफे सडक खण्ड अवरुद्ध हुने सम्भावना बढेपछि सबैलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। वर्षात सुरु भएसँगै अछामको साँफे र बाजुराको त्रिवेणी नगरमा जोखिममा पर्ने गरेका छन्। त्रिवेणीको नौ पैमा र द्वारीमा पहिरो जान थालेपछि बुढीगङ्गा थुनिँदै गएको हो। पहिरोले नदी थुनिने जोखिम बढेसँगै सडक समेत अवरुद्ध हुने भएपछि सतर्कता अप्नाइएको स्थानीय प्रशासनले जनाएको छ।
गत आर्थिक वर्षमा बाजुरामा सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको विकास बजेट खर्च 80% भन्दा बढी खर्च भएको छ। बाजुरामा सुदूरपश्चिम प्रदेशको 27,59,000 पुँजीगत बजेट मध्ये 22,16,87,000 मात्र खर्च भएको जनाइएको छ। यो कुल बजेटको 80% भन्दा बढी भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
भेरी खबरमा एउटा विदेशको खबर। जापानको क्योटो सहरमा रहेको एउटा एनिमेसन स्टुडियोमा गराइएको आगजनीमा परि कम्तीमा 23 जनाको ज्यान गएको छ। क्योटो प्रहरीले एकजना व्यक्ति स्टुडियोमा छिरेर पेट्रोलियम पदार्थ फ्याँकेको बताएको छ। क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य 36 जना घाइते भएका छन्। जापानी सञ्चार माध्यमहरूले 48 दमकलको सहयोगमा आगो निभाइएको जनाएका छन्। सन् 1981 स्थापना भएको क्योटो एनिमेसनले एनिमेसन र एनिमेटेड उपन्यास कमिक्स तथा पुस्तक प्रकाशन गर्दै आएको छ।
ब्रिगेड बोयज क्लब राजधानीमा जारी ललित स्मृति कप 18 वर्ष मुनिको च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। सातदोबाट स्थित एन्फा मैदानमा भएको पहिलो सेमी फाइनल खेलमा मनाङ मर्संगदी क्लबलाई 7-1 फराकिलो अन्तरले पराजित गर्दै ब्रिगेड उपाधि नजिक पुगेको हो। ब्रिगेडलाई जिताउन रेजिन सुब्बाले ह्याट्रिक गर्नुभयो। अब ब्रिगेड उपाधिका लागि नेपाल पुलिस क्लब र जावला खेल बीचको विजेतासँग प्रतिस्पर्धा गर्दै नेपाल पुलिसले जावला खेललाई हराएसँगै अब उपाधि भिडन्तका लागि ब्रिगेडले नेपाल पुलिससँगको उपाधि भिडन्त पक्का गरेको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगिताको विजेताले 3,00,000 र उपविजेताले 1,50,000 रुपियाँ हात पार्नेछ।
र नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चिमजुङ दोस्रो पटक भारतीय क्लब मिनरुवा पन्जाबमा अनुबन्धित हुनुभएको छ। आइली क्लब पन्जाबले सामाजिक सञ्जाल फेसबुक मार्फत किरणलाई अनुबन्ध गरेको जनाएको छ। यसअघि किरणले सन् 2017-18 सिजन पन्जाबबाट खेल्नु भएको थियो। यो सिजनका लागि मालदिप्सको टिसी स्पोर्ट क्लबमा किरणले आफ्नो अनुबन्ध नवीकरण गरे पनि नेपाली फुटबल टिमको मैत्रीपूर्ण खेल मलेसिया र चाइनिज ताइपेसँग भएपछि छाड्नु भएको हो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली सरकारले बाँडेको 2 करोड रुपियाँको असमान वितरण भएको भन्दै अपाङ्गता भएका नागरिकहरू आन्दोलनमा। नकली कागजात बनाएर मन्त्री र सांसदका नजिकका व्यक्तिलाई बाँडिएको आरोप।
कानून बनाउँदा सरकारवालासँग छलफल गरेर मात्र कानून बनाउन नागरिकको सुझाव। मनपरी रूपमा कानून बनाउँदा समस्या हुने गरेको भनाई।
ब्राउन सुगर सहित नेपालगञ्जमा 3 जना पक्राउ। 14 ग्राम 500 मिलिग्राम ब्राउन सुगर बरामद।
र ब्रिगेड बोइज र नेपाल पुलिस काठमाडौँमा जारी ललित स्मृति कप फुटबलको फाइनलमा। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।